नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। गत भदौ 23 र 24 गतेको जेएनजी पुस्ताको आन्दोलनबाट भएको तोडफोड र आगजनीका कारण निजी क्षेत्रले पनि ठूलो क्षति बेहोरेको छ। सरकारी र निजी गरी 84 अर्बको प्रत्यक्ष क्षति भएको सरकारी तथ्याङ्क छ। आन्दोलनपछि निजी क्षेत्रको मनोबल निकै कमजोर बनेको छ। मनोबल उकास्न सरकार र निजी क्षेत्रबाट प्रयत्नहरू भएका छन्। त्यसो त निजी क्षेत्रले लगानी बढ़ाउन नसकिरहेका बेला यो आन्दोलनले झनै प्रभावित पारेको छ। निजी क्षेत्रले सरकार र सबै दलहरूसँग निजी क्षेत्र र अर्थतन्त्र सुधारका लागि एउटै दृष्टिकोणमा जोड़ दिँदै आएको छ। हिजो मात्र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सबै पक्षको सहकार्यका लागि राष्ट्रिय बहस कार्यक्रमको आयोजना गर्यो। त्यस क्रममा निजी क्षेत्रलाई प्रोत्साहन र सुरक्षाको अनुभूति गराउनु पर्नेमा सबैको जोड़ देखियो। आज हामी निजी क्षेत्रको मनोबल र मनोबल बढ़ाउन भइरहेका प्रयास, सम्भावना आदिका बारेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद प्रवीणजी।
हजुर, अब हिजो यहाँहरूले ठूलो एउटा बहसको कार्यक्रम गर्नुभयो, त्यसमा सरकारी अधिकारीहरू, प्रधानमन्त्री, अर्थमन्त्री सहित विभिन्न पार्टीका नेताहरू सहभागी हुनुहुन्थ्यो र सो क्रममा एउटैको जोड़ थियो, चाहिँ निजी क्षेत्रको मनोबल उकास्नु पर्यो, निजी क्षेत्र चाहिँलाई चाहिँ अगाडि बढ़ाउन सबैले सहयोग गर्नु पर्यो भन्ने आशयको त्यो अभिव्यक्ति आशय आएको छ। अब भदौ 23 र 24 गते जुन खालको आन्दोलन भयो त्यसले चाहिँ समग्र क्षेत्रमा प्रभाव पारे छ, त्यसमा पनि निजी क्षेत्रमा त झन ठूलो प्रभाव पारेको छ र यो प्रभाव चाहिँ दीर्घकालीनसम्म देखिने अवस्था छ। अब यहाँहरूले अब यो 23 र 24 गतेपछि जुन खालको मनोबल कमजोर भएको छ निजी क्षेत्रको, त्यसलाई उकास्नका लागि के कस्तो प्रयासहरू गरिरहनु भएको छ र सँगै सरकारले गरिरहेका प्रयासहरू के पर्याप्त देखिन्छन्?
धन्यवाद प्रवीणजी। सर्वप्रथम त यो रेडियो नेपालको यो जुन कार्यक्रममा मलाई बोल्ने चाहिँ मौका दिनुभयो, यसको लागि म धन्यवाद दिन चाहन्छु। खास गरेर जुन 23 र 24 चाहिँ घटनापछि जुन एउटा निजी क्षेत्रको मनोबल जुन हिसाबले जुन एउटा कमजोर बनेको जुन अवस्था चाहिँ छ, खास गरेर लगानीकर्ताहरू र यो खास गरेर यो हुन त यो वास्तवमा त्यति बेला चाहिँ प्राइभेट सेक्टर मात्र चाहिँ नभएर यहाँले हेर्नुभयो भने सरकारी अब कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत सबै ठाउँमा नै भन्नाले अब यो नोक्सानी चाहिँ भयो। तथापि निजी क्षेत्र अझ बढी यसमा चाहिँ प्रभावित चाहिँ भएको छ। खास गरेर निजी क्षेत्र यहाँले हेर्नुभयो भने हाम्रो जुन निजी क्षेत्रले चाहिँ रोजगारी सिर्जना गरेको चाहिँ छ, निजी क्षेत्रले जुन एउटा ट्याक्समा कन्ट्रिब्युसन चाहिँ गरेको छ, निजी क्षेत्रले जुन हिसाबले चाहिँ पूर्वाधार चाहिँ मा चाहिँ लगानी गरेको छ, निजी क्षेत्रले जुन भनौँ न आम पब्लिकलाई चाहिँ सर्भिस चाहिँ दिएको चाहिँ छ, र खास गरेर रोजगारीको चाहिँ हिसाबमा पनि जस्तो सरकारको तर्फबाट चाहिँ उपलब्ध हुने रोजगारी भन्दा वास्तवमा निजी क्षेत्रबाट चाहिँ उपलब्ध हुने रोजगारी वास्तवमा धेरै गुणा चाहिँ बढी छ। यो सबै सेक्टरमा प्राइभेट सेक्टरको जुन एउटा कन्ट्रिब्युसन यो हुँदाहुँदै पनि वास्तवमा हाम्रा हरेक आन्दोलनमा जुन एउटा निजी क्षेत्र को चाहिँ उद्योग व्यवसाय निजी क्षेत्रको चाहिँ भन्नाले जुन उद्योग प्रतिष्ठानहरूमा जुन हानि जुन आगजनी तोडफोड चाहिँ भयो, यो चाहिँ कता कता आम पब्लिकले चाहिँ जुन एउटा लाइफ बुझाउनु पनि पर्ने चाहिँ छ। निजी क्षेत्र भनेको यो चाहिँ रोजगारी सिर्जनाकर्ता हो, निजी क्षेत्र भनेको चाहिँ ट्याक्स पेयर हो, निजी क्षेत्र भनेको चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपर हो, निजी क्षेत्र भनेको चाहिँ सर्भिस प्रोभाइडर हो भन्ने हिसाबको जुन एउटा निजी क्षेत्रको कन्ट्रिब्युसन चाहिँ आम पब्लिकलाई पनि बुझाउनु चाहिँ पर्ने एकदमै जरुरी चाहिँ देखिएको चाहिँ छ। र त्यही सन्दर्भमा वास्तवमा हिजो हामीहरूले सम्मान्य प्रधानमन्त्रीको चाहिँ भन्नाले प्रमुख आतिथ्यमा नेपालका चाहिँ पूर्व प्रधानमन्त्रीज्यूहरू त्यसै गरेर वर्तमान मन्त्रीज्यूहरू, पूर्व अर्थमन्त्रीहरू लगायत विभिन्न राजनीतिक दलका विशिष्ट व्यक्तित्वहरूलाई एक ठाउँमा चाहिँ ल्याएर निजी क्षेत्रको चाहिँ कन्ट्रिब्युसन, निजी क्षेत्रले गरेको चाहिँ जुन एउटा चाहिँ योगदान चाहिँ छ, त्यो हिसाबमा पनि आउने दिनमा चाहिँ खास गरेर यस्ता किसिमका चाहिँ घटनाहरू चाहिँ नहुन् र आउने दिनमा चाहिँ यस किसिमको चाहिँ जुन भनौँ न यो यो यसबाट चाहिँ सिर्जना जुन मनोबल चाहिँ जुन कमजोर चाहिँ बनेको छ त्यो आउने दिनमा चाहिँ मलाई नहोस् भन्ने उद्देश्यका साथ चाहिँ हिजो हामीले त्यो प्रोग्राम चाहिँ आयोजना चाहिँ गरेको चाहिँ थियौँ र त्यो प्रोग्राममा चाहिँ सबै वक्ताहरूले सम्मान्य प्रधानमन्त्रीज्यू प्रमुख अतिथि हुनुहुन्थ्यो, वास्तवमा उहाँ लगायत पूर्व प्रधानमन्त्रीज्यूहरू, राजनीतिक दलका भन्नाले नेताजीहरू, विशिष्ट व्यक्तित्वहरू र जति पनि त्यहाँ वक्ता हुनुहुन्थ्यो, त्यहाँ चाहिँ वास्तवमा चाहिँ यो युवा पुस्ताका जेएनजीका चाहिँ प्रतिनिधिहरू पनि चाहिँ हुनुहुन्थ्यो र सबैजनाको चाहिँ एउटै स्वर चाहिँ के थियो भने प्राइभेट सेक्टर चाहिँ भनेको चाहिँ रोजगारी सिर्जनाकर्ता हो, प्राइभेट सेक्टर भनेको चाहिँ ट्याक्स पेयर हो, प्राइभेट सेक्टर भनेको चाहिँ पूर्वाधार निर्माणकर्ता हो, प्राइभेट सेक्टर भनेको चाहिँ यो सेवा चाहिँ प्रदायक चाहिँ हो। यदि प्राइभेट सेक्टर यदि नहुँदो हो त हामी कल्पना चाहिँ गरौँ, प्राइभेट सेक्टर नहुँदो हो त हामीले सबै एरियामा चाहे स्वास्थ्य, शिक्षा, पूर्वाधार, अब जस्तो सूचना प्रविधि, अब जस्तो बैङ्क तथा वित्तीय संस्थाहरू लगायत जति पनि भन्नाले चाहिँ यो प्राइभेट सेक्टरबाट चाहिँ जुन एउटा इन्भेस्टमेन्ट गरेर जुन एउटा रोजगारी सिर्जना चाहिँ भएको छ, यसले चाहिँ दिएको जुन एउटा कन्ट्रिब्युसन चाहिँ छ, यो चाहिँ वास्तवमा धेरै ठुलो चाहिँ कन्ट्रिब्युसन छ। त्यसले गर्दाखेरि यो निजी क्षेत्रलाई चाहिँ सबै आम पब्लिकले नै वास्तवमा चाहिँ यो निजी क्षेत्रको चाहिँ महत्व, निजी क्षेत्रको चाहिँ आउने दिनमा चाहिँ निजी क्षेत्रलाई सपोर्ट गर्नुपर्ने, निजी क्षेत्रको चाहिँ जुन एउटा चाहिँ गरेको चाहिँ जो महत्वपूर्ण चाहिँ उसको चाहिँ हिसाबले यसलाई चाहिँ आउने दिनमा चाहिँ सरकारले पनि पोलिसी नै बनाएर अगाडि बढ्नुपर्छ ताकि यस्ता किसिमका चाहिँ आउने दिनहरूमा पनि यस्ता किसिमका घटना नहुन् भन्ने चाहिँ हिसाबको सबै पक्षको चाहिँ वास्तवमा एउटै चाहिँ स्वर, एउटै भन्नाले भोइस चाहिँ आएको चाहिँ अवस्था हो। त्यसले गर्दा म यहाँ के भन्न चाहिँ चाहेँ भने खास गरेर हामीले चाहिँ वास्तवमा त्यो हिजोको कार्यक्रम पनि वास्तवमा यही एउटा चाहिँ कमन एउटा चाहिँ भोइस र सबैको चाहिँ एउटा सामूहिक प्रतिबद्धता चाहिँ आओस् भन्ने उद्देश्यले यसमा खास गरेर जस्तो अहिले चाहिँ निर्वाचनको चाहिँ जुन एउटा हुन गइराखेको चाहिँ छ, निर्वाचन समयमा चाहिँ होस्, फाइदो चाहिँ होस् र खास गरेर इकोनोमिक एक्टिभिटी चाहिँ बढाउनलाई निजी क्षेत्रलाई चाहिँ को चाहिँ कन्ट्रिब्युसनलाई मध्यनजर गरेर यसलाई चाहिँ सपोर्ट गरियोस् भन्ने हिसाबको एउटा कमन भोइस आओस् भन्ने उद्देश्यका साथ चाहिँ यो कार्यक्रम आयोजना गरिएको चाहिँ थियो र यो कार्यक्रममा सबैजना चाहिँ वक्ताहरू वास्तवमा निजी क्षेत्रको अरू साथीहरू पनि चाहिँ हुनुहुन्थ्यो, अब पोलिटिकल लिडरहरू हुनुहुन्थ्यो, सबैजनाको चाहिँ के आयो भने प्रधानमन्त्री सहितको चाहिँ निजी क्षेत्रलाई चाहिँ सपोर्ट गर्नुपर्छ, निजी क्षेत्रको चाहिँ सुरक्षाको लागि हामी चाहिँ प्रतिबद्ध छौँ भनेर एउटा स्ट्रङ म्यासेज गएको छ। त्यसले मलाई लाग्छ आउने दिनमा निजी क्षेत्रको जुन एउटा खस्केको मनोबललाई डेफिनेटली एउटा अलिकति मजबुत बनाउनलाई चाहिँ महत्वपूर्ण भूमिका चाहिँ खेलेको छ भन्ने कुरा म चाहिँ।
अब नेपालको निजी क्षेत्रले धेरै प्रगति गरेको छ, लय पनि पक्रिएको छ, तर बेला बेलामा चाहिँ यसमाथि विभिन्न प्रहारहरू हुन्छन् जसका कारण चाहिँ निजी क्षेत्रको मनोबल घट्ने बढ्ने क्रम चलि नै रहेको छ। अब तथापि अब निजी क्षेत्रले गरेका सेवा प्रवाहलाई चाहिँ सार्वजनिक सेवा प्रवाहले पनि त्यसको अनुसरण गर्न जरूरी छ। सँगै अब अहिलेको अवस्था हेर्ने भने मनोबल बढाउनु निजी क्षेत्रको मुख्य विषय हो र यो चुनौतीको विषय पनि हो। अब पुँजी पलायनको सम्भावना पनि बढ्दै जाने देखिन्छ, यो जसरी यो अस्थिरता छ अस्थिरताका कारण। अब यसलाई रोक्न चाहिँ मुख्य तत्कालीन र दीर्घकालीन कामहरू, निर्णयहरू, सरकारले गर्नुपर्ने कामहरू चाहिँ के कस्तो, यसमा चाहिँ अलिकति स्पष्ट गरिदिनुहोस् न।
अहिले यसमा चाहिँ के छ भने यहाँले हेर्नुभयो भने वास्तवमा लगानी चाहे डोमेस्टिक लगानीको कुरा भनौँ, चाहे बाहिरबाट एफडिआईबाट आउने लगानीकर्ताको चाहिँ कुरा गरौँ, यसमा चाहिँ पोलिसीले नै वास्तवमा यो लगानीकर्ताको चाहिँ मनोबल चाहिँ बढाउने चाहिँ हो। हाम्रा कतिपय जुन एउटा ट्रेडिसनल चाहिँ नियम कानुनहरू भन्नाले चाहिँ परिवर्तन गर्नुपर्ने छ भन्नाले अब धेरै चिजहरू जस्तो यहाँले हेर्नुभयो भने हामीले उद्योग वाणिज्य महासङ्घले नै यो जुन उच्च स्तरीय आर्थिक सुधार चाहिँ आयोग चाहिँ गठन गर्नु पर्यो र त्यो उच्च स्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावको आधारमा चाहिँ नियम कानुन पोलिसीहरू चाहिँ परिवर्तन चाहिँ गर्नु पर्यो भन्ने चाहिँ हिसाबले वास्तवमा हामीले नै खास गरी निजी क्षेत्रको तर्फबाट चाहिँ सुझाव चाहिँ दिएको चाहिँ थियौँ र त्यो सुझावको आधारमा चाहिँ उच्च स्तरीय आर्थिक सुधार आयोग पनि गठन भयो र उच्च स्तरीय आर्थिक सुधार आयोगको चाहिँ भन्नाले तत्कालीन अध्यक्षज्यू चाहिँ अहिले चाहिँ माननीय अर्थमन्त्री हुनुहुन्छ जुन रामेश्वर खनाल सर होइन अब त्यो हिसाबमा चाहिँ हामीले दिएका चाहिँ सुझावको आधारमा चाहिँ वास्तवमा निजी क्षेत्रलाई चाहिँ प्रमोट गर्ने इन्भेस्टमेन्टलाई चाहिँ इन्करेज गर्ने कतिपय सुझावहरू वास्तवमा इम्प्लिमेन्ट पनि भइसकेको चाहिँ छन् कतिपय भन्दाखेरि त्यो सुधारहरू चाहिँ सुधार हुने चाहिँ क्रममा छ। यसको मतलब चाहिँ पोलिसीबाट नै वास्तवमा यो लगानी र लगानीकर्ताहरूलाई इन्करेज चाहिँ गर्ने वातावरण चाहिँ बने पछि मात्रै वास्तवमा चाहिँ यो लगानीकर्ताहरू उत्साहित हुनेछ भन्नाले इकोनोमिक एक्टिभिटी चाहिँ बढ्ने चाहिँ भएको हुनाले अब अहिले पनि वास्तवमा नेपाल सरकारलाई चाहिँ हामीले सुझावहरू चाहिँ दिएको चाहिँ छौँ। जस्तो हिजो पनि हामीले धेरै भन्दा यो प्राइभेट सेक्टरको चाहिँ जुन एउटा प्रोटेक्सन हरेक आन्दोलनमा चाहिँ प्राइभेट सेक्टरको उद्योग प्रतिष्ठानहरूमा चाहिँ आगजनी अथवा चाहिँ तोडफोड अथवा चाहिँ टार्गेट हुने जुन गरिराखेको चाहिँ छ हरेक आन्दोलनमा त्यो चिज चाहिँ हुनु भएन र त्यसलाई चाहिँ एउटा जस्तो यहाँले भने जस्तै जस्तो भनौँ न एउटा विद्यालय एउटा शान्ति क्षेत्रको रूपमा चाहिँ जुन एउटा चाहिँ भनौँ न रूपमा चाहिँ लिइन्छ भने त्यसै गरेर यो निजी क्षेत्रलाई पनि जस्तो यो भनौँ न अब यो हडताल तोडफोड आगजनी लगायत यस्तो चिजहरू पूर्ण रूपमा चाहिँ निषेध चाहिँ गरेर आउने दिनमा चाहिँ यो इकोनोमिक एक्टिभिटी चाहिँ बढाउने एउटा चाहिँ आम पब्लिकको र खास गरेर यो निजी क्षेत्रले काम गर्यो भने पनि भन्नाले चाहिँ अब सरस्वती हेर्दाखेरि निजी क्षेत्रले चाहिँ व्यावसायिक फाइदाको लागि भन्ने जुन एउटा चाहिँ पर्सेप्सन छ त्यो चाहिँ गलत हो। वास्तवमा नेपालमा रोजगारी सिर्जना चाहिँ हुने धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने पनि निजी क्षेत्र नै हो। धेरैभन्दा धेरै जस्तो चाहिँ यो उसमा कन्ट्रिब्युसन गर्ने पनि निजी क्षेत्र हो। यहाँले हेर्नुभयो भने जस्तो 86% भन्दा बढी चाहिँ रोजगारी दिने चाहिँ निजी क्षेत्रले दिइराखेको छ। 80% भन्दा जुन जिडिपीको कन्ट्रिब्युसन चाहिँ प्राइभेट सेक्टरको चाहिँ छ भनेपछि हरेक चिजमा चाहिँ निजी क्षेत्रले दिने चाहिँ जुन एउटा चाहिँ भनौँ न आउने चाहिँ ट्याक्सबाट जस्तो शिक्षा स्वास्थ्य पूर्वाधार लगायत जस्तो सरकारले खर्च गर्ने इभन सरकारको चाहिँ जुन साधारण खर्च पनि वास्तवमा चाहिँ निजी क्षेत्रबाट आउने चाहिँ जुन रेभेन्यूबाट चाहिँ गर्ने भएको हुनाले एउटा क्लियर चाहिँ एउटा चाहिँ गर्नुपर्ने र आम पब्लिकले बुझ्नु पनि पर्ने चाहिँ के छ भने निजी क्षेत्रले चाहिँ गर्ने व्यावसायिक एक्टिभिटी केवल निजी क्षेत्रको फाइदाको लागि नभएर आम पब्लिक र देशकै लागि हो भन्ने कुरा जुन एउटा रियालिटी छ यो चिजलाई चाहिँ सरकारले भन्नाले चाहिँ पोलिसीगत डिसिजन गरेर सम्मान्य प्रधानमन्त्रीले हामी भन्नाले योलाई चाहिँ हामी एउटा चाहिँ कमिटमेन्ट पनि दिनुभएको छ निजी क्षेत्रको कन्ट्रिब्युसनको चाहिँ विषयलाई यो चाहिँ जुन हिसाबले चाहिँ हरेक आन्दोलनमा चाहिँ जुन भनौँ न चाहिँ निजी क्षेत्र तारो भन्यो त्यो चाहिँ आउने दिनमा त्यसो हुँदैन हामी त्यसको चाहिँ कमिटमेन्ट र प्रतिबद्धता व्यक्त गर्छौँ भनेर चाहिँ सम्मान्य प्रधानमन्त्रीले नै भन्नुभएको छ। मलाई लाग्छ यस्ता किसिमका चाहिँ डिसिजन पोलिसीले चाहिँ निजी क्षेत्रलाई आउने दिनमा चाहिँ उनीहरूले चाहिँ यो मनोबल बढाउनलाई चाहिँ सपोर्ट गर्छ भन्ने नै वास्तवमा चाहिँ मेरो चाहिँ भनाइ छ।
अब आर्थिक सुधारका लागि विभिन्न प्रतिवेदनहरू सरकारले लिन्छ सुझावहरू लिन्छ तर यसको कार्यान्वयन हुन नसकिरहेको अवस्था छँदैछ। सँगै अब विद्यमान कानूनहरू पनि त्यति लगानी मैत्री छैन अलि झन्झटिलो छ। अब एउटा व्यवसाय त्यसमा छिर्न खोज्दा उसले अनेकौं बाधाहरू खेप्न परेको भनेर अब यहाँहरू स्वयं बताउनुहुन्छ, व्यवसायीहरू बताउनुहुन्छ, अब यो यसको सुधार चाहिँ को पहल चाहिँ कसले लिने त? यो गुनासो मात्र आउँछ तर अब सरकार बाहिर रहँदा एउटा कुरा र सरकारमा गएपछि त्यो सुधार गर्ने प्रयत्न चाहिँ सरकारमा गएपछि देखिएको पाइँदैन कि, अब जसका कारण चाहिँ बारम्बार एउटै समस्या यहाँहरूले लामो समयदेखि वर्षौं एउटै समस्या भनिरहनु पर्ने अवस्था छ। अब यसलाई चाहिँ सुधार गर्ने तत्परता चाहिँ कसरी लिने, कसले लिने?
एउटा चाहिँ हाम्रो भनाइ पनि के हो भने, यहाँले भने जस्तै हाम्रा चाहिँ हरेक चाहिँ भन्नाले चाहिँ पोलिटिकल एजेन्डाहरू चाहिँ भन्नाले चाहिँ प्रायोरिटीमा चाहिँ परेको चाहिँ भन्नाले चाहिँ देखिन्छ हरेक समयमा, होइन, चाहे जुनसुकै पोलिटिकल पार्टीहरूको चाहिँ भन्नाले भनौँ न अब यो विगत अब यो करिब चाहिँ भनौँ न यो 7 सालदेखिकै चाहिँ कुरा चाहिँ गर्दाखेरि अहिलेसम्म चाहिँ हेर्दाखेरि यो पोलिटिकल इस्युहरू चाहिँ भन्नाले अब परिवर्तन पनि भयो, तर हाम्रो चाहिँ के भयो भने खास गरेर इकोनोमिक एजेन्डा चाहिँ त्यति प्रायोरिटीमा चाहिँ परेन, र हाम्रो हिजोको वास्तवमा चाहिँ हिजोको कार्यक्रममा पनि मैले चाहिँ स्ट्रङली नै यसैलाई वास्तवमा मैले प्राथमिकता साथ चाहिँ मैले राखेको चाहिँ थिएँ। यसको मतलब चाहिँ भन्नाले राजनीतिक परिवर्तन चाहिँ हुने तर चाहिँ इकोनोमिक जुन एक्टिभिटी परिवर्तनको लागि गर्नुपर्ने जुन चिजहरू त्यो चाहिँ प्रायोरिटी चाहिँ परेन, त्यसले चाहिँ वास्तवमा चाहिँ आम पब्लिकलाई एउटा चाहिँ आक्रोश अथवा आम पब्लिकको चाहिँ जुन एउटा ऊ चाहिँ जुन सोचे अनुसारको जुन भनौँ न अब अपेक्षा अनुसारको चाहिँ रिजल्ट नआउने चाहिँ वास्तवमा त्यो पनि एउटा चाहिँ मेन चाहिँ चिज चाहिँ भएको हुनाले हामीले हिजोको जुन कार्यक्रममा पनि आर्थिक एजेन्डालाई इकोनोमिक जुन इस्युहरूलाई चाहिँ प्राथमिकता साथ चाहिँ अगाडि बढाउनु पर्यो भन्ने हिसाबको वास्तवमा हिजो हामीले मेन एजेन्डा नै त्यसलाई पनि राखेको चाहिँ थियौँ। मलाई लाग्छ यो चिजहरू आउने दिनमा चाहिँ अब यो जबसम्म चाहिँ वास्तवमा यो इकोनोमिक एजेन्डा चाहिँ प्राथमिकता चाहिँ पर्दैन तबसम्म चाहिँ वास्तवमा चाहिँ जुन एउटा समृद्ध नेपालको जुन एउटा चाहिँ जुन ऊ चाहिँ भनौँ न हरेक नेपालीले चाहेको चाहिँ चिज छ त्यो चाहिँ सम्भावना छैन। यहाँले हेर्नुभयो भने हरेक देशमा चाहिँ त्यो देशको प्राइभेट सेक्टरको चाहिँ कन्ट्रिब्युसन त्यो देशको प्राइभेट सेक्टरले चाहिँ जुन भनौँ न यो ट्याक्स पे गर्छ जुन ऊ चाहिँ गर्छ र प्राइभेट सेक्टरको कन्ट्रिब्युसनलाई हरेक ठाउँमा चाहिँ एकदमै इम्पोर्टेन्ट र त्यसलाई एकदम महत्त्व चाहिँ दिएको चाहिँ हुन्छ, तर हामी कहाँ चाहिँ प्राइभेट सेक्टर भन्ने लाई जुन एउटा चाहिँ हेर्ने दृष्टिकोण छ त्यो चाहिँ केवल प्राइभेट सेक्टरले फाइदाको लागि मात्रै गर्छ भन्ने जुन एउटा पर्सेप्सन चाहिँ छ त्यो नै वास्तवमा हामीहरूको भनौँ न अब नेपालको चाहिँ यो इकोनोमिक एजेन्डामा चाहिँ प्रायोरिटीमा नपर्नु कारण चाहिँ हो भन्ने चाहिँ वास्तवमा हामीहरूको बुझाइ छ। त्यो हिसाबले पनि अब आउने दिनमा चाहिँ यो आर्थिक मुद्दालाई चाहिँ प्राथमिकता साथ अगाडि बढ्यो भने मात्रै वास्तवमा चाहिँ अब रोजगारी नेपालमै चाहिँ सिर्जना हुने, धेरैभन्दा धेरै चाहिँ रेभिन्यू चाहिँ कलेक्सन हुने, धेरैभन्दा धेरै चाहिँ पूर्वाधारहरू चाहिँ बन्ने, धेरैभन्दा धेरै भनौँ न अब यो सर्भिस प्रोभाइड चाहिँ गर्न सक्ने चाहिँ भएको हुनाले निजी क्षेत्रको लगानीलाई चाहिँ प्राथमिकता साथ चाहिँ अगाडि बढायो भने मात्रै चाहिँ त्यो चाहिँ सम्भावना छ जुन चाहिँ अरू देशहरूमा पनि वास्तवमा चाहिँ देखिएको छ। तर भन्ने पनि गरिन्छ प्राइभेट सेक्टर इज पावर अफ द नेसन भनेर जुन भनौँ न प्राइभेट सेक्टरको चाहिँ कन्ट्रिब्युसनलाई जुन हिसाबले चाहिँ लिएको छ नेपालमा पनि यो प्राइभेट सेक्टरलाई चाहिँ प्राथमिकता साथ चाहिँ यो नीतिगत रूपमा पनि भन्नाले अगाडि बढाउनुपर्छ भन्ने चाहिँ वास्तवमा चाहिँ मेरो चाहिँ भनायो।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँग कुराकानी गरिरहेका छौं। विशेष गरी भदौ 23 र 24 गते पछि आन्दोलन पछिको निजी क्षेत्रले खोजेको जुन खालको अवस्था छ, मनोबल कमजोर भएको अवस्था छ र यो मनोबल माथि उकास्नका लागि निजी क्षेत्रले गरेका विभिन्न दिएका सुझावहरू यसको कारण लगायतका सन्दर्भमा आज हामी कुराकानी गरिरहेका छौं। अब जस्तो अध्यक्षज्यू, अब फागुन 21 गते निर्वाचनमा हुँदैछ, यसले चाहिँ एउटा समग्र नेपालीको भविष्य मात्र होइन निजी क्षेत्रको भविष्य पनि कस्तो हुने, निजी क्षेत्रलाई चाहिँ कहाँ लगिने, कहाँ जान्छ भन्ने एउटा निर्दिष्ट गर्ने जुन खालको निर्वाचनपछि हुनेछ। अब यो हिसाबमा यहाँहरूले फागुन 21 को निर्वाचनलाई कसरी हेर्नु भएको छ? अब अहिलेको एउटा भाषे पुराना दलहरूले सकेनन्, अब नयाँ दलले चलाउनु पर्छ, नयाँ दललाई दिनुपर्छ भनेर एउटा भाष्य सिर्जना पनि गरिएको छ होइन? यो सन्दर्भमा अब नयाँ परिस्थितिमा निर्वाचनपछि अब मुलुक अगाडि बढ्ने सन्दर्भमा यहाँहरूको अपेक्षा र यहाँहरूको विश्वास चाहिँ कस्तो छ?
होइन, अब यहाँले हेर्नुभयो भने वास्तवमा चाहिँ अब यो निर्वाचन चाहिँ हुन्छ कि हुँदैन भन्ने पनि वास्तवमा एउटा अन्यल भन्नाले चाहिँ रहेको पनि अवस्था थियो केही समय अगाडि जस्तो हेर्दाखेरि होइन। निर्वाचन घोषणा भइसकेपछि पनि निर्वाचन चाहिँ टाइममा होला कि नहोला भन्ने चाहिँ एउटा ऊ चाहिँ भइराखेको थियो। तर अब अहिले केही यो दुई हप्तादेखिको बीचको घटना र हिजो पनि वास्तवमा चाहिँ हामीले भनौँ त्यो कार्यक्रम मार्फत पनि चाहिँ हेऱ्यो भने अब निर्वाचन चाहिँ टाइममै हुनुपर्छ र टाइममा हुन्छ भन्ने कुरा वास्तवमा निजी क्षेत्रले पनि चाहिँ भनेको चाहिँ छ। र मलाई लाग्छ हिजो जुन यो सबै राजनीतिक दलको मान्छेहरू जो आउनुभयो भन्दाखेरि त्यहाँ चाहिँ त्यो हिजकै कार्यक्रममा पनि त्यो कार्यक्रमले पनि के देखाउँछ भने अब चाहिँ निर्वाचन चाहिँ मुलुक चाहिँ निर्वाचनमा अगाडि चाहिँ बढिसकेको चाहिँ छ र सबै राजनीतिक दलहरू निर्वाचनको पक्षमा हुनुहुन्छ भन्ने वास्तवमा त्यो जुन एउटा म्यासेज चाहिँ गएको छ। त्यसले गर्दाखेरि यो जब यो निर्वाचन चाहिँ हुन्छ त्यो निर्वाचन भइसकेपछि एउटा फाइदो चाहिँ हुन्छ र व्यावसायिक एक्टिभिटी बढ्छन् भन्ने वास्तवमा चाहिँ हामीहरूको निजी क्षेत्रको पहिलादेखिकै भन्नाले एउटा ऊ पनि चाहिँ हो र त्यो अनुसार चाहिँ वास्तवमा हिजोको प्रोग्राम चाहिँ हेर्दाखेरि पनि के देखिन्छ भने जुन राजनीतिक दलको पूर्व प्रधानमन्त्रीहरूको जुन ऊहरू चाहिँ भनौँ न उहाँहरूको धारणा चाहिँ आएको छ त्यसले चाहिँ निर्वाचन चाहिँ टाइममा निर्वाचन हुन्छ र भन्नाले चाहिँ गर्नुपर्छ भन्ने हिसाबकै धारणा चाहिँ पाएको हिसाबले मलाई लाग्छ निर्वाचन पछि जुन एउटा भनौँ न थायित्व चाहिँ हुने कुरा वास्तवमा हामीहरूको चाहिँ एजेन्डा पनि छ थायित्वको लागि चाहिँ निर्वाचन टाइमले हुनुपर्छ भन्ने पनि चाहिँ थियो। त्यो हिसाबमा हिजोको प्रोग्रामले पनि त्यसलाई चाहिँ सपोर्ट गरेको चाहिँ छ देखिन्छ।
भनेपछि अब निर्वाचन पछि जसरी निजी क्षेत्रले एउटा गति लिएको थियो अब यो गतिलाई चाहिँ फेरि अगाडि बढ्न चाहिँ मद्दत गर्छ भन्ने अपेक्षा निजी क्षेत्रको छ? अब सम्भावना चाहिँ के छ? अब छोटकरीमा हामी अब अन्त्य अन्त्यतिर आइपुगेका छौँ। अब यो आज नयाँ वर्ष पनि शुरू भएको छ 2026 र 2025 विदाई गरिरहँदा अब नयाँ वर्ष 2026 चाहिँ निजी क्षेत्रमा देखिने सम्भावना छोटकरीमा चाहिँ कसरी हुन्छ?
अब सर्वप्रथम त यो नयाँ वर्ष जुन शुरू चाहिँ आजदेखि चाहिँ शुरू भएको छ यसमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ शुभकामना पनि दिन चाहन्छु र आउने दिन यो नयाँ वर्षले चाहिँ हाम्रा चाहिँ हरेक जुन योभन्दा पहिला भएका सर्ट कमिङहरू पहिला भएका चाहिँ इस्युहरूलाई सर्ट आउट गर्दै एउटा चाहिँ उज्जवल एउटा चाहिँ भविष्यको चाहिँ एउटा निर्माण हुनेमा चाहिँ नेपालीहरू सबै चाहिँ लाग्नुहुनेछ र त्यही नै मेरो चाहिँ शुभकामना चाहिँ भन्न चाहन्छु।
हस्, यहाँलाई धेरै धन्यवाद यो कुराकानीमा रहिदिनु भयो, धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँग। विशेष गरी निजी क्षेत्रको अहिलेको अवस्था, भदौ 23 र 24 गतेको आन्दोलनपछि खस्किएको निजी क्षेत्रको मनोबल उकास्न गर्नुपर्ने काम, सरकारले गरिरहेका काम, निजी क्षेत्रको अपेक्षा लगायतका सन्दर्भमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।